हेब्रूस तो पुस्तक में हमी पढ़ाऊँ एक अध्याय हमें पुरानो नियम पढ़् पर्च हमें त्याट उन्हीं को पापर हमें चेतावनी पाँच अनि पवित्र शास्त्रबाट धीरज र सान्त्वनाद्वारा आशा पाउँछौँ र ख्रीष्टको बारेमा सिक्न सक्छौँ। हामीले रुथको पुस्तक एक अध्यायको एक पदबाट हेऱ्यौँ। त्यो समय चाहिँ त्यो रुथको घटना भएको समय चाहिँ न्यायकर्ताहरूले न्याय गरेको समय थियो। त्यो बेला चाहिँ आत्मिक अन्धकार थियो। मानिसहरूलाई आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थे अनि त्यो चाहिँ जहिले पनि गलत हुन्छ। हाम्रो विचारहरू उहाँको विचारहरू होइन। त्यो पद एकचोटि हेरौँ। यसैया 55 अध्याय यसैया 55 अध्यायको 8 र 9 पद यसैया 55 अध्यायको 8 र 9 अथवा 6 बाट हेरौँ, 6 देखि 9 सम्म। जबसम्म परमप्रभुलाई भेट्टाउन सकिन्छ तबसम्म तिमीहरूले उहाँको खोजी गर। उहाँ नजिक हुनुहुँदा नै तिमीहरू उहाँलाई पुकार। दुष्ट मानिसले आफ्नो चाल र अधर्मी मानिसले आफ्ना विचारहरू त्यागोस् अनि परमप्रभु कहाँ फर्कोस् र उहाँले त्यसमाथि दया देखाउनुहुनेछ। त्यो हाम्रा परमेश्वर कहाँ फर्कोस् किनकि उहाँले प्रशस्त गरी क्षमा गर्नुहुनेछ। किनकि मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन् न त तिमीहरूका चालहरू मेरा चालहरू हुन्, परमप्रभु भन्नुहुन्छ। किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ त्यसरी नै मेरा चालहरू तिमीहरूका चालहरूभन्दा र मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्। त्यसैले यहाँ भनेको छ आफ्नो चाल र आफ्नो विचार त्यागोस् होइन अनि परमप्रभु कहाँ फर्कोस्। अनि हितोपदेशको पुस्तकले सिकाउँछ हामी आफ्नै समझमा भर पर्नु हुँदैन र हामी विश्वासद्वारा जिउनुपर्छ। न्यायकर्ताको समय त्यस्तो थियो। मोसाको समयमा फरक थियो। जब त्यहाँ केही गल्ती हुन्थ्यो केही कुराहरू बुझ्नुपर्ने हुन्थ्यो उनीहरू मोसाका आउँथे। मोसाले चाहिँ परमेश्वरसँग खोजी गर्थे अनि परमेश्वरले जे भन्नुहुन्छ मोसाले त्यही गर्थे। न्यायकर्ताको दिन चाहिँ फरक छ। तपाईँ र हाम्रो जीवन चाहिँ कस्तो छ? हामीले प्रभुसँग बुझ्न खोजिरहेको छौँ कि छैनौँ? प्रभुबाट उहाँका विचारहरू बुझ्नलाई हरेक निर्णय म के गरौँ, यो उहाँको विचार कस्तो छ, उहाँको इच्छा कस्तो छ, अनि त्यसले हामीलाई जहिले पनि ठिक तरिकाले हेर्न र ठिक बाटोमा हिँडिराख्न सहायता गर्छ। वचनको अनुशासनले हामीले आफैलाई अनुशासन गर्नुपर्छ अनि हामी प्रभुको इच्छा खोज्नुपर्छ है। अनिकालहरू आउनुको कम्तीमा 2 कारणहरू हामीले हेऱ्यौँ। विश्वासको जाँच गर्न अनिकाल आउँथ्यो र अनज्ञकारी हुँदा परमेश्वरले अनिकालले दण्ड दिनुहुन्थ्यो, अनिकाल पठाउनुहुन्थ्यो। अनि जब उनीहरूले बेथलेहम छोडेर मोआमा जाने निर्णय गरे एलिमेलेक र उसको परिवारले, त्यो चाहिँ त्यो पाप थियो। किनभने बेथलेहममा नै उनीहरूले प्रभुको उपासना गर्नु पर्थ्यो। बेथलेहमभन्दा बाहिर उनीहरूले उपासना गर्न अधिकार थिएन। परमेश्वरले भन्नुभएको थियो यहीँ त्यही ठाउँमा तिमीहरूले आफ्नो बलिदानहरू चढाउनु होइन, अनि बेथलेहममा मात्र उनीहरूले आशिष पाउन सक्थे। त्यसैले बेथलेहम छोड्नु भनेको चाहिँ उपासना हामीलाई मतलब छैन भन्नु हो, हामीलाई प्रभुको आशिष चाहिँदैन भन्नु हो। अनि अर्को कारण पनि छ बेथलेहम छोड्नुको खतरा, त्यो चाहिँ के हो भने अन्तर्विवाहको खतरा थियो एलिमेलेक र उसको परिवारमा। प्रभुले अन्तर्विवाहलाई इन्कार गर्नुभएको थियो। एकचोटि व्यवस्थामा जाउँ, व्यवस्था 7 अध्यायको 3 र 4 पद अन्य जातिहरूसँग विवाहमा प्रभुले रोक लगाउनु भएको थियो। यसको बारेमा हामीले अहिले एकछिनमा फेरि हेर्नेछौँ। व्यवस्था 7 अध्यायको 3 र 4 पद व्यवस्था 7:3-4 अनि जब परम प्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई तिम्रो सामु सुम्पनुहुन्छ अनि जब परम प्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई तिम्रो सामु सुम्पनुहुन्छ तब तिमीले तिनीहरूलाई मार्नु तिनीहरूलाई पूरा रीतिले नष्ट गर्नु तिनीहरूसँग तिमीले कुनै बाचा नबाँध्नु न त तिनीहरूलाई दया नै देखाउनु न त तिनीहरूसँग विवाहवारी गर्नु त्यसको छोरालाई तिमीले आफ्नै छोरी नदिनु र आफ्ना छोराका निम्ति त्यसकी छोरी नल्याउनु किनकि तिनीहरूले तिम्रा छोरालाई मेरा पछि लाग्नदेखि बहकाउने छन् र उनीहरूले अरू देवताहरूको पूजा गर्नेछन् यसरी परमप्रभुको क्रोध तिमीहरूको विरोधमा दन्किनेछ र तुरुन्तै तिमीलाई नाश पार्नेछ यो खतरा थियो अन्य जातिहरूसँग विवाह गर्ने खतरा थियो मुआबीहरूसँग विवाह गर्ने खतरा थियो एलिमेलेकको छोराहरूले र गरे पनि तर एलिमेलेक पहिले होसियार हुनु पर्थ्यो म त्यहाँ गएँ भने सम्भावनाहरू यो छ म त्यहाँ नजानलाई बाइबलको आज्ञाहरू यो छ तर बच्चनको कुनै मतलब थिएन चासो थिएन एलिमेलेकको परिवारमा त्यसरी उसले आफ्नो परिवारलाई लिएर गयो अनि अर्को चाहिँ संसारसँग एकै नासै हुने खतरा पनि थियो हामीलाई दिएको आज्ञा से यो संसारसित एक नासे नहो रोमी 12:1-2 हेरौँ रोमी 12:1-2 अलगपन्थको शिक्षा चाहिँ एकदम महत्त्वपूर्ण शिक्षा हो हामी एक नासे हुन सक्दैनौँ हामी अलग हुनुपर्छ झुटो शिक्षाहरूबाट अलग हुनुपर्छ संसारका कुराहरूबाट अलग हुनुपर्छ है तर जब परिवारलाई मुआबमा लगिन्थ्यो अब त्यहाँको वातावरण विचार गर्नुहोस् त्यहाँको मूर्ति पूजाहरू त्यहाँको मानिसको जीवनहरू उनीहरूले सत्य परमेश्वरलाई पुकारेर हुँदैनथे आफ्नै इच्छामा जे मनलाई त्यही गरेर हुन्थे त्यहाँ लानु चाहिँ खतरा थियो त्यहाँ उनीहरू जस्तै हुन सक्ने सम्भावना थियो कसैले भन्ला होइन मलाई त केही फरक पर्दैन म बलियो छु तर ऊ अझै होसियार हुनुपर्छ त्यो खतरा थियो रोमी 12:1-2 यसकारण भाइहरू हो परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ यही तिमीहरूको उचित सेवा हो 2 अनि यस संसारसित एक नासै नहो तर परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाईद्वारा तिमीहरू बदली हुँदै जाओ त्यसरी भनेछ संसारसित एक नासै नहो संसार र परमेश्वरको बिचमा ठुलो भिन्नता छ ठुलो फाटो छ है संसार चाहिँ परमेश्वरलाई प्रेम गर्दैन अनि संसारलाई प्रेम नगर पनि भनेको छ तर जब हामीले अलगपन्थको विषयमा हामी होसियार हुँदैनौँ भने हाम्रो परिवार चाहिँ ठुलो खतरामा हुन्छ है संसार चाहिँ एकदम बाठो छ तर हामी जहिले पनि होसियार हुनुपर्छ जहिले पनि आफ्नो परिवारलाई आफ्नो नानीहरूलाई अलग राख्नुपर्छ तपाईँको घरमा कस्तो खालको कुराहरू छिरिरहेको छ कस्तो खालको सङ्गीतहरू त्यहाँ बजिरहेको छ कस्तो खालको पत्रिकाहरू छिरेको छ एकदम होसियार हुनुपर्छ बुवामा चाहिँ जहिले पनि आफ्नो घरको ढोकामा चाहिँ खडा भएर उभिनुपर्छ फिल्टरको रूपमा आफ्नो नानीहरूको सुरक्षाको लागि एउटा खम्बा भएर वा भनौँ एउटा पर्खाल भएर उभिनुपर्छ है तपाईँहरूको जिम्मेवारी हो त्यहाँ यदि मैले चाहिँ यसो गर्न चुकेँ तर आफैलाई उसको गल्तीबाट अब चेतावनी पाउनुहोस् है अनि होसियार हुनुहोस् आफ्नो नानीहरूलाई प्रेम हुर्काउनुलाई संसारबाट अलग भन्छ एकदम महत्त्वपूर्ण कुरा छ यहाँ अनि नानीहरू चाहिँ उनीहरू कमजोर छन् उनीहरूले बुझ्दैन के छ संसारका कुराहरूमा खतरा के छ यसले कसरी निल्न सक्छ भनेर तर तपाईँहरूले धेरै अनुभव गर्नुभएको छ धेरै शिक्षा पाउनुभएको छ सानो नानीहरूलाई सानैबाट हामी त्यसरी हुर्काउनु सिक्नुपर्छ अभ्यास गर्नुपर्छ है रुथमा फर्क्यौँ अब रुथ 1:1 एक पदलाई फेरि छिन् त्यसको अर्को खण्ड हामी हेर्नेछौँ रुथ एक अध्याय एक पदमा म फेरि पढ्नेछु. यस्तो लेखेको छ, अनि यस्तो भयो न्यायकर्ताहरूले न्याय गरेका दिनहरूमा देशमा निकाल पर्यो, अनि बेथलेहम यहुदाका कुनै एकजना मानिस मोआब देशमा परदेशी भई बस्न गए. उनी उनकी पत्नी र उनका दुई छोराहरू. अब यहाँ एउटा कुरा हेरौँ, एलिमेलेकले आफ्नो परिवारलाई पनि मोआबमा लिएर गएको छ. यहाँ भने सु खास परदेशी भएर बस्न गएको थियो, केही समयको लागि मात्र भनेर गएको थियो, तर तिनको बासिन्दा हुन पुग्यो. उसको छोराले तिनको स्त्रीहरू विवाह गरे, अन्य जाति स्त्रीहरू, मोआबी स्त्रीहरू. तर यो सबै कुरा यो परिवारलाई लिएर जानलाई चाहिँ मुख्य जिम्मेवार चाहिँ एलिमेलेक थियो. किनभने यहाँ भनेको छ मोआब देशमा परदेश भए बस्न गएको चाहिँ यहाँ भने छ कुनै एकजना मानिस बस्न गए, अनि उसले लिएर गए, उनकी पत्नी र उनका दुई छोराहरू. श्रीमान वा पतिलाई चाहिँ परमेश्वरले परिवारको शिरको रूपमा दिनुभएको, अनि आफ्नो परिवारलाई डोर्याउनलाई पतिहरू जिम्मेवार हुनुहुन्छ. है, तपाईँहरू जो जो यहाँ बाबुहरू हुनुहुन्छ, पतिहरू हुनुहुन्छ, वा युवाहरू हुनुहुन्छ, विवाह नभएकाहरू पनि सिकिरहनु महत्त्वपूर्ण छ. परिवारको शिर चाहिँ पति हो, पति वा बाबुले चाहिँ आफ्नो परिवारलाई डोर्याउनु पर्छ. शिरले आदेश नदिएसम्म अङ्गहरूले काम गर्दैन. है, अनि मेरो शिरले चाहिँ आदेश दिन्छ अनि अङ्गहरूले काम गर्छन्. शिर भनेको चाहिँ परि आफ्नो अङ्गहरूलाई निर्देशन दिनलाई हो, यताउता चलाउनलाई. त्यसरी परिवार चाहिँ परिवारलाई ठिक हेरचाह गर्नलाई बुवाको ठुलो जिम्मेवारीहरू छन्. एलिमेलेकले भने म चाहिँ मोआबमा जान्छु, अनि उसले आफ्नो परिवारलाई पनि लिएर गए. एलिमेलेक शब्दको अर्थ चाहिँ थुप्रै नामहरू छ, त्यसको अर्थहरू पनि छन्. एलिमेलेक शब्दको अर्थ चाहिँ परमेश्वर मेरो राजा हुनुहुन्छ भन्ने हो. मेलेक भनेको चाहिँ राजा हो, एल भनेको परमेश्वर, अनि एलिमेलेक भनेको चाहिँ परमेश्वर मेरो राजा हुनुहुन्छ. उसको नाम चाहिँ यस्तो थियो, तर वास्तवमा उसको आफ्नो राजा ऊ आफै थियो. आफ्नै इच्छाले, आफ्नै समझले अनि आफ्नै सोचाइले निर्णय गरिरहेको थियो. है, उसले चाहिँ प्रार्थनाको घर, प्रशंसाको घर, रोटीको घरलाई वास्ता गरेन, तर परिवारलाई चाहिँ संसारमा लिएर गयो, जुन चाहिँ पुरै परमेश्वरदेखि अपरिचित, परमेश्वरदेखि टाढा, परमेश्वरतिर नभएको संसारतिर. है, त्यसैले तपाईँले आफ्नो परिवारलाई कहाँ डोर्याउँदै हुनुहुन्छ? यो महत्त्वपूर्ण कुरा हो, कहाँ डोर्याउँदै हुनुहुन्छ? एलिमेलेकले त संसारमा लिएर गयो, है, उसलाई मतलब थिएन. तर अर्को व्यक्ति हेरौँ जसले चाहिँ आफ्नो परिवारलाई परमेश्वरतर्फ डोर्याएको हामी देख्छौँ. उत्पत्तिको पुस्तकमा हेरौँ त, नुह चाहिँ धर्मी मान्छे बनेको छ. नुहले आफ्नो परिवारलाई चाहिँ जहाजतर्फ डोर्याए. यसरी उसको बारेमा विचार गरौँ. उत्पत्ति 7 अध्याय नुहको पालामा संसार चाहिँ भ्रष्ट भएको थियो. परमेश्वरले भन्नुभयो उनीहरूको हृदयको विचारहरू निरन्तर खराबै मात्र, अनि उनीहरू दुष्टतामा जिरहेको थिए, दुष्टता ज्यादा भयो भनेछ. अनि परमेश्वरले चाहिँ म यो संसारलाई नाश गर्छु भन्नुभयो. तर नुहले चाहिँ परमेश्वरको नजरमा अनुग्रह पाउँछन्, धर्मी थिए, सिद्ध थिए, सिद्ध भनेको पाको थिए, बढेको मानिस थिए, प्रभुको साथ हिँड्थे. अनि प्रभुले भन्नुभयो नुह जहाज बनाऊ. अचम्म, जहाज त अहिलेसम्म बनाउनु परेको छैन, है, म पुरै पृथ्वी नाश गर्छु. अनि यो त ठुलो घटना थियो, अनि नुहलाई ठुलो चुनौती थियो. अब विश्वास गरेर जहाज बनाउने कि नपत्याउने परमेश्वरको कुरा. तर नुहले परमेश्वरमाथि विश्वास गरे, अनि उसले चाहिँ अब जहाज बनाउनु थाल्छ, ठुलो जहाज. है, तर अचम्म कुरा छ, नुहको जीवन यस्तो थियो, नुह यति धर्मी थिए, नुह यस्तो असल शिर थिए, कि उसको छोराहरूले उसलाई पछ्याइरहेको छ. सारा संसारले अविश्वास गर्दाखेरि छोराले चाहिँ विश्वास गर्दछ. उनीहरूले भन्दैछ मेरो बुवाको परमेश्वरले भन्नुभएको र यो सत्य छ. किन? नुहको जीवनका कारणले. नुहको जीवन यति प्रभाव पारेको थियो उसको आफ्नो छोराहरूलाई, कि उनीहरू यति ठुलो भइसक्यो, हुर्किसक्यो, विवाह गरिसकेका छोराहरू पनि नुहलाई पछ्याउँछन्, जहाज बनाउँछन् उनीहरू मिलेर. 7 अध्यायको 1 पद हेरौँ पहिला. अनि परमप्रभुले नुहलाई भन्नुभयो, तिमी र तिम्रो सारा घराना जहाज भित्र आओ, यहाँ खास जाओ भन्नुभएको छैन, यहाँ आओ भन्नुभएको छ। यसको अर्थ के हो? जहाजभित्र चाहिँ परमेश्वर हुनुहुन्थ्यो, जहाजको सुरक्षामा परमेश्वर हुनुहुन्थ्यो त्यहाँ। त्यसैले भन्नुभयो भित्रबाट आओ भित्र। अनि के गर्छन्? छ पद र सात पद हेरौँ। नुहको उमेर 600 वर्षको हुँदा पृथ्वीमाथि जलप्रलय आयो, अनि नुह र तिनको साथमा तिनका छोराहरू, तिनकी पत्नी र तिनका छोराहरूका पत्नीहरू जलप्रलयको अघि जहाजभित्र पसे। है, नुहको जीवनमा केही थियो जुन चाहिँ आफ्नो छोराले देखिरहेको थिए, उनीहरूको बुहारीले देखिरहेको थिए। नुहको कुरालाई उनीहरूले सजिलै विश्वास गर्न सके, नुहको परमेश्वरमाथि विश्वास गर्न सके। त्यसैले जब नुह चाहिँ अघिअघि लाग्यो, उसको परिवार चाहिँ पछि पछि लाग्यो जहाजभित्र। एलिमेलेका देख्छौँ, उसले आफ्नो परिवारलाई संसारतर्फ डोर्यायो। उतापट्टि नुह छ जसले आफ्नो परिवारलाई परमेश्वरतर्फ डोर्याएको छ जहाजतिर। उत्पत्तिमा एकचोटि 18 अध्याय पनि जाउँ। अब्राहमको बारेमा परमेश्वरले कस्तो गवाई दिनुभएको छ? उत्पत्ति 18 अध्याय १९ पद यहाँ भनेको छ, उत्पत्ति 18:19 किनकि म उनलाई चिन्दछु कि उनले आफ्ना छोराछोरीहरूलाई र उनी पछिको आफ्नो घरानालाई धार्मिकता र न्यायको काम गर्दै परम प्रभुको मार्गमा लागिरहन् भनी आज्ञा गर्नेछन्। फलस्वरूप परम प्रभुले अब्राहमको विषयमा जे भन्नुभएको छ त्यो कुरा उहाँले अब्राहमको जीवनमा पुरा गर्न सकुन्। अब्राहमको बारेमा यस्तो थियो परमेश्वरको गवाही, उहाँले भनिदिनुहुन्थ्यो अब्राहमलाई म चिन्दछु, उसले आफ्नो छोराछोरीलाई, आफ्नो घरानालाई, न्यून पछिका आफ्नो सबै घरानालाई चाहिँ धार्मिकता र न्यायको काम गर्दै प्रभुको मार्गमा लागिरहन् भनेर आज्ञा गर्न सक्छ। भनेको अब्राहमले आफ्नो परिवारलाई परमेश्वरका डोर्याउन सक्छ भनी प्रभु जान्नुहुन्थ्यो। त्यसैले प्रभुले अब्राहमलाई चुन्नुभयो। अब्राहम एउटा असल शिर बन्न सक्थ्यो भनी उहाँले जान्नुभयो। है, तपाईँको बारेमा चाहिँ प्रभुले के भन्नुहुन्छ नि? तपाईँले आफ्नो परिवारलाई कसरी डोर्याउँदै हुनुहुन्छ? प्रभुमा, उहाँको सङ्गतिमा, ठिक ठाउँहरूमा। है, किनभने तपाईँको उदाहरण चाहिँ नानीहरूलाई ठुलो उदाहरण हो। अब्राहम जब अनिकाल पर्यो चाहिँ मिश्रमा गयो, अनि त्यही कुरालाई इसाकले पनि पछ्याए 26 अध्यायमा गएर। इसाक पनि मिश्रमा जान्छन्। है, बुवा आमाले धेरै फरक पार्छ छोराछोरीलाई। जस्तै मोसा, मोसा किन यति बहादुर थिए? किनभने उसको बुवामा बहादुर थिए। एकचोटि हेरौँ त हिब्रू 11 अध्याय। बुवामाको ठुलो असर पर्छ, प्रभाव पर्छ छोराछोरीहरूलाई। हिब्रू 11 अध्याय हामी पल्टौँ। हिब्रू 11 अध्याय को 23 पद हेरौँ पहिला। मोसाको बुबाआमाको साहस। विश्वासैद्वारा मोसा जन्मिएपछि तिनका बाबुआमाद्वारा 3 महिनासम्म लुकाइए, किनभने तिनीहरूले देखे बालक सुन्दर रहेछ, अनि तिनीहरू राजाको आज्ञादेखि डराएनन्। फारोले चाहिँ सबै पुरुषहरूलाई मार भन्दै थियो। मोसा जन्मिन्छ उसको बुवामाको हातमा, अनि उनीहरूले चाहिँ मार्नु पर्थ्यो राजाको आज्ञाबाट, तर आफ्नो छोरालाई बचाउन लाउनु राजादेखि डराउँदैन, साहसी छन्। है, अब यो साहस चाहिँ मोसामा पनि देखिन्छ। 24 पददेखि हेरौँ त, 24 देखि विश्वासैद्वारा मोसाले उमेरदार भएपछि फारौकी छोरीको छोरो कहलाइन इन्कार गरे। थोरै समयसम्म पापको मजमजा भोग्नुभन्दा बरु परमेश्वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे। तिनले ख्रिस्टको निन्दालाई चाहिँ मिश्रको धन सम्पत्तिभन्दा ठुलो धन सम्झे, किनकि तिनको आँखा इनामतिर लागेको थियो। मोसालाई मार्दैन उसको बुवा आमाले, राजादेखि डराउँदैन, बरु एउटा डुँड जस्तो बनाएर चाहिँ पानीमा बगाइदिन्छ। अनि मोसाको दिदी पनि पछि पछि गइरहेछ त्यो डुँड कहाँ पुग्छ भनेर। अनि फारोको छोरी वा राजकुमारी त्यो देख्छ अनि उठाउँछ, अनि त्यसपछि यसो हेर्छ बालक यो हिब्रू हो भने थाहा गर्छ। अनि मोसाको दिदी पनि त्यहाँ आउँछ, ऊ पनि साहसी छ, उसले गएर म धाइयामा ल्याइदिन्छु भन्छ। अनि मोसालाई उसकै आमा चाहिँ आएर उसको धाइयामा बनेर उसलाई हुर्काउँछिन्, सिकाउँछिन् प्रभुको बारेमा। अनि जब मोसा ठुलो हुन्छ अनि मोसाले चाहिँ साँच्चै राजा फारो बन्न इन्कार गर्छ, किन उसको बुवामा चाहिँ डराएनन्, बुवामाले ठिक कुराहरू सिकाए मोसालाई। 27 पद हेरौँ, विश्वासद्वारा तिनले राजाको क्रोधसँग नडराइकन मिश्र देशलाई त्यागे। किन उसको बुवामा पनि राजासँग डराएन, अब मोसा पनि राजाको क्रोधसँग डराउनेवाला छैन ऊ पनि। राजाको क्रोधसँग नडराइकन मिश्र देशलाई त्यागे, किनकि जो देखिनुहुन्न उहाँलाई देखे जस्तै गरी तिनी स्थिर रहे। त्यसैले बुवामा को असर जहिले पनि छोराछोरीहरूमा ठुलो प्रभाव पर्छ। तपाईँले कस्तो प्रभाव पार्दै हुन्छ घरमा, व्यवहारमा है, नानीहरूसँग व्यवहारमा, पत्नीहरूसँग व्यवहारमा, एकअर्कासँगको व्यवहारमा, छोराछोरीले के देख्दैछन्, के सिक्दैछन्, यो महत्त्वपूर्ण छ। एलिमेलेक चाहिँ असल नमुना थिएन, उसले चाहिँ संसारमा लिएर गयो। तपाईँले चाहिँ आफ्नो परिवारलाई कता डोर्याउँछु भन्ने अठोट राख्नुभएको छ, संसारमा कि ख्रिस्टतर्फ? आफ्नो नानीहरूलाई प्रभुमा बढ भनेर कसरी तपाईँहरूले उत्साह दिइरहनु भएको छ कि छैन उत्साह दिनुभएको? महत्त्वपूर्ण छ प्रियहरू, हामीले हाम्रो नानीहरूलाई जहिले पनि प्रभुलाई हेर्न उत्साह दिनुपर्छ। अनि जहिले पनि समस्याहरूमा, परीक्षाहरूमा धीरज धर्न उत्साह दिनुपर्छ, उनीहरूलाई हुर्काउनुपर्छ प्रभुको लागि, नानीहरूको मुक्तिको लागि प्रार्थना गर्नुहोस् है, अनि उनीहरूलाई सुसमाचार सुनाउनुहोस्, प्रभुमा डोर्याउनुहोस्। तर यदि तपाईँ साँच्चै संसारतिर डोर्याउने खालको हुनुहुन्छ भने आफ्नो घरको ढोकाको भित्तामा चाहिँ एलिमेलेक भनेर लेखिदिनु होला, तर हामी त्यसो हुनुहुँदैन है। हो, एलिमेलेकको नामकर्ता प्रभु मेरो राजा हुनुहुन्छ, परमेश्वर मेरो राजा हुनुहुन्छ, तर वास्तविकतामा चाहिँ एलिमेलेक आफ्नै राजा थिए। अब रुथ 1 अध्यायमा जाउँ, अब 2 पदमा हामी हेर्नेछौँ। रुथ 1 अध्यायमा फर्क्यौँ, रुथेको 2। अनि यी मानिसको नाम एलिमेलेक थियो, अनि उनकी पत्नीको नाम नाओमी थियो, र उनका 2 छोराहरूको नाम महलोन र किल्योन थिए। उनीहरू बेथलेहम यहुदाको एफ्राती थिए, अनि उनीहरू मुआब देशमा आएर त्यहाँ बस्न लागे। यो 2 पदमा चाहिँ सबभन्दा धेरै दोहोऱ्याएको शब्द चाहिँ नाम भन्ने शब्द हो। अनि रुथको पुस्तकमा नामहरूको निकै महत्त्व छ, नामहरूको अर्थ छ। जस्तै एलिमेलेकको नामको अर्थ हो परमेश्वर राजा हुनुहुन्छ, अथवा मेरो परमेश्वर राजा हुनुहुन्छ। नाओमी नामको अर्थ हो मनोहर है, अनि महलोन र किल्योन चाहिँ यसको अर्थ दुर्बल अनि नाश हुँदै गएको भन्ने अर्थ लाग्छ, महलोन र किल्योन। तर एकछिन एलिमेलेकको नामको विचार गरौँ। एलिमेलेकको नाम चाहिँ परमेश्वर मेरो राजा हुनुहुन्छ, तर सत्यतामा चाहिँ उसको राजा ऊ आफै थियो है। यदि साँच्चै परमेश्वर उसको राजा हुनुभएको भए उसले कहिले पनि परमेश्वरको भूमिलाई छोड्ने थिएन, परमेश्वरको वचनलाई आज्ञा उल्लङ्घन गर्ने थिएन, तर परमेश्वर उसको राजा हुनुहुन्थेन वास्तवमा। तपाईँ र मेरो बारेमा चाहिँ के नि, हाम्रो नाम चाहिँ क्रिस्चियन हो वास्तवमा, हामी यसरी चिनिन्छौँ है। क्रिस्चियन भनेको के हो, कसलाई क्रिस्चियन भने? सुरुमा प्रेरितको पुस्तकमा जाउँ त, कस्तो व्यक्तिहरूलाई क्रिस्चियन भनिएको थियो? प्रेरित 11 अध्यायको 26 पद, प्रेरित 11 अध्याय यहाँ चाहिँ एन्टियोकमा भएको मण्डलीको कुराहरू गरिएको छ। प्रेरित 11 अध्यायमा उनीहरू चाहिँ वचन प्रचार गर्दैछन् अनि मानिसहरूलाई ख्रीष्ट प्रचार गरेर जित्दैछन्। थुप्रैजनाले प्रभुमा विश्वास गर्दैछ। यहाँको मण्डली चाहिँ जोसिलो मण्डली छ है। अनि शिक्षा दिइरहेको छ 26 पदमा हेरौँ। अनि उनलाई साउललाई खोज्न गइरहेको थियो अनि उनलाई फेला पारेपछि तिनले उनलाई एन्टियोकमा ल्याए। अनि यस्तो भयो एक सालभरि उनीहरू मण्डलीसँग भेला भए र धेरै मानिसहरूलाई शिक्षा दिए। अनि कोहरू भनेछ चेलाहरू सबैभन्दा पहिले एन्टियोकमै क्रिस्टियन भनिए को चेलाहरू। यिनीहरू चाहिँ प्रभुतर्फ बढिरहेका व्यक्तिहरू थिए, जोसिलो थिए है, अनि उहाँको निम्ति जिउनेहरू थिए। त्यसैले हामी चाहिँ नामधारी विश्वासीहरू हुनु है, हामीलाई क्रिस्चियन भनेर चिन्छ समाजले, तर हामीहरू फरक हुनुपर्छ। हामी जस्तो हामीलाई त्यसरी जसरी चिन्छन् उनीहरूले, हामी त्यस्तै जीवन जिउनुपर्छ। अर्को ठाउँ पनि हेरौँ, एफएससी पाँच अध्यायको 8 पद। एफएससी 5:8 एफएससी 5:8 लेखेको छ, किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ, ज्योतिका सन्तानहरू चाहिँ हिँड। त्यसैले परमेश्वरले हामीलाई एउटा नयाँ ओहदा दिनुभएको छ। एफएससीको पुस्तकले यही सिकाउँछ, ख्रीष्टमा हामीले पाएको ओहदा, ख्रीष्टमा हामीले राखिएको छ, उच्च स्थानमा सबै आशिषले भरिएको छ, अनि ख्रीष्टमा हामीले सबै कुराहरू पाएका छौँ, पूर्णता पाएका छौँ। अब चाहिँ हामी त्यसरी नै हिँड्नु परेको छ, हाम्रो अभ्यास त्यस्तै हुनुपर्छ। जुन बोलावटले हामी बोलायौँ त्यसैको योग्य चालमा हिँड्नु परेको छ है। त्यसैले हामी चाहिँ एलिमेलेक जस्तो नामको मात्रै होइन, तर हामी साँच्चै उहाँका हौँ भने हामी त्यसरी नै हिँडौँ। साँचो विश्वासीहरू चाहिँ संसारबाट अलग भएर प्रभुमा भरोसा गर्दै, रुथको पुस्तकमा फर्किम फेरि, अब त्यहाँ हामी देख्छौँ परदेशी भएर बस्न गएको थियो, तर दुई पदले भन्छ मुआब देशमा आए अनि त्यहाँ बस्न लागे। ऊ त त्यहाँ त बस्न लागेको छ, परदेशी भने चाहिँ केही समयको लागि जान्छु भनेर आएको थियो, तर अब ऊ त्यहीँ बसिरहेको छ। अनि पछि हट्ने पनि यस्तै हो, सुरुमा चाहिँ अलिकति मात्रै पछि हटेको जस्तो देखिन्छ, तर ऊ होसियार भएन भने ऊ पुरै संसारतिर पुग्छ। लुत जस्तै, लुतले चाहिँ यसो हेऱ्यो, सदोम र गोमोरा चाहिँ मिश्र जस्तै थियो, अनि उसले आफ्नो पाल चाहिँ मिश्र त्यो सदोमसँग टाङ्गे भनेको छ। त्यसपछि अर्को अध्यायमा जाने ऊ सदोममा बस्न लागे भनेको छ, सदोमभित्रै। अनि अर्को 19 अध्याय पुग्दाखेरि चाहिँ लुत चाहिँ सदोम र गोमोराको शासक वर्गहरूमा पुगिसकेको थियो। त्यसैले पछि हट्ने कार्य भनेको चाहिँ एउटा भुमरीमा जस्तै हो, माथि हेर्दा केही पनि हुँदैन भुमरी, तर जब त्यहाँ खुट्टा राख्छौँ, त्यहाँ पर्छौँ, हामी तल पुऱ्याउँछ एकैचोटि। संसार यस्तै छ है। त्यसैले हामी पहिल्यै होसियार हुनुपर्छ आफ्नो विषयमा, आफ्नो परिवारको विषयमा। जहिले पनि हाम्रो परिवारलाई प्रभुतर्फ बढाउन हामीले जहिले पनि त्यो अठोट लिनुपर्छ, नानीहरूको लागि, परिवारको लागि। अब एकछिन व्यवस्थामा जाउँ। व्यवस्थाको पुस्तक 30 अध्याय, व्यवस्था पुस्तक थुप्रै हेर्दैछौँ हामी अहिले। एलिमेलेक चाहिँ नामको मात्र एलिमेलेक थिए, परमेश्वर मेरो राजा हुनुहुन्छ, तर आफ्नो राजा आफै थियो। अनि परमेश्वरले चाहिँ को राजा हो भन्ने कुरा देखाउनु भयो वास्तवमा। व्यवस्था 30 अध्याय उन्नाइस पदमा, अघि हामी त हेरेको थियौँ फेरि, व्यवस्था 30:19, म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरोधमा साक्षी राख्दछु कि मैले तिम्रो सामु जीवन र मृत्यु, आशिष र श्राप राखिदिएको छु, यसकारण जीवन चुन तब तिमी जिउने छौ, तिमी र तिम्रा सन्तान। जीवन चुन तब तिमी जिउने छौ, रोज तिमी परमेश्वरको उपासना गर्दै भूमिमा रहन्छौ कि उहाँलाई व्यवस्था गर्छौ। तिम्रो सामु छ रोजाई, जीवन कि मृत्यु तिमी रोजा। एलिमेलेकले मृत्यु रोजे, परमेश्वरको कुरा वास्ता गरेन, त्यसैले प्रभुले एलिमेलेकलाई दण्ड दिनुभयो। आफ्नो परिवारलाई मोआबमा लगेको कारण अनि त्यहीँको बासिन्दा भए प्रभुले दण्ड दिनुभयो। हुन्छ, रुथ 1:3 पदमा हेरौँ। रुथ 1:3 पद र 4 पद हामी हेर्नेछौँ, यहाँबाट केही कुराहरू सिक्नेछौँ। यहाँ भनेको छ, अनि नाओमीका पति एलिमेलेक मरे, तिनी र तिनका दुई छोराहरू छोडिए। एलिमेलेकको मृत्यु भयो किनभने उसले मृत्यु रोजे, प्रभुले उसलाई मृत्यु दिनुभयो। त्यसपछि नाओमी आफ्नो दुईवटा छोराहरूसँग छोडिन्छन्, महलोन र किल्योन। अनि के हुन्छ, महलोन र किल्योनले खास बुबाबाट खासै राम्रो कुरा सिकेको छैन है, अन्त अलगपन्थाको बारेमा पनि सिकेको छैन, प्रभुलाई पछ्याउने बारेमा पनि सिकेको छैन। त्यसरी महलोन र किल्योन पनि अब अनज्ञाकारितामा अघि बढ्छन् र मुआबको स्त्रीहरूबाट उनीहरूले आफ्नो निम्ति पत्नीहरू ल्याउँछन्। त्यसैले एउटा पापले अर्को पापमा हामीलाई लगिरहन्छ जहिले पनि। सुरुमा मुआबको बारेमा विचार गर्छ, अनि एकछिनको लागि जान्छु भन्छ, अनि बस्न थाल्छ, त्यहीँको बासिन्दा हुन्छ, अनि त्यहाँको विवाह पनि गर्न पुग्छ उसको छोराहरू। 4 पदमा हेरौँ त, 4 पदमा भनेको छ, अनि मुआबका स्त्रीहरूबाट तिनीहरूले आफ्नो निम्ति पत्नीहरू ल्याए, जुन कुरा हुँदैन भनेर प्रभुले भन्नुभएको थियो व्यवस्था 7 अध्यायमा, अन्य जातिहरूबाट विवाह नगर, छोराहरू नदेऊ, छोरीहरू नल्याऊ, नत्र फेरि उनीहरूले तिम्रो नानीहरूलाई मबाट फर्काउलान्, खतरा छ, नगर। तर यो कुराहरूको चासो थिएन, अनि उसको छोराहरूले चाहिँ यस्तै गरे, मुआबका स्त्रीहरूबाट ल्याए। अन्य जाति प्रभुलाई नचिनेको व्यक्तिहरूसँग विवाह गर्नु चाहिँ एकदम खतरा कुरा हो। कतिले सोध्छन् होइन, मैले ठिकै छ, मैले उसलाई प्रभुमा जित्न सक्छु होला नि, होइन, त्यो सधैँ त्यो हुँदैन, बरु उसले चाहिँ तपाईँलाई संसारमा जित्न सक्छ। सुलेमान जस्तो बुद्धिमानी व्यक्ति पनि पतन भयो, कारण थियो अन्य जातिहरूसँग विवाह, प्रभुलाई नचिने व्यक्तिहरूसँग विवाह। पहिलो राजा 11 हेर्नुहोस् त, सुलेमानको हृदय नै बदली गरिदिएको छ। सुलेमानलाई बहकाइदिएको छ, यो खतरा छ जहिले पनि अन्य जातिहरूसँग अङ्कमाल गर्नु, उनीहरूसँग हातेमालो गर्नु, यहाँसँग कि विवाहको बन्धनमा बाँधिनु। पहिलो राजा 11 अध्याय हेर्नु, सुलेमान पनि लड्न पुगे, प्रभुले त्यस्तो बुद्धि धन दिनुभएको, प्रभु आफै सुलेमानसँग कुरा गर्न आउनुभएको थियो। पहिलो राजा 11 अध्याय 1 हेरौँ, तर राजा सुलेमानले फारोकी छोरीको साथमा अरू धेरै विदेशी स्त्रीहरू अर्थात् मोआबी, अम्मोनी, एदोमी, सिडोनी र हित्ती स्त्रीहरूसँग प्रेम गरे। ती जातिहरूबाट जसको विषयमा परमप्रभुले इस्रायलीहरूलाई यसो भन्नुभएको थियो, तिमीहरू तिनीहरूको बीचमा नजानु, नजाऊ पनि भन्नुभएको रहेछ होइन, न त तिनीहरू तिमीहरूको बीचमा आउन्, तिनीहरूलाई आउन पनि नदेऊ, किनकि निश्चय तिनीहरूले तिमीहरूको हृदय तिनीहरूका देवताहरूको पछि लाग्ने तुल्याउनेछन्। यिनीहरूसित सुलेमान प्रेममा टाँसिए, त्यसरी अन्य जातिहरूको बिचमा नजाऊ, उनीहरू पनि नआओस्, न त तिमीहरू मदेखि फर्कन्छौ भन्दै हुनुहुन्छ है। तर सुलेमान यिन यो देशका स्त्रीहरूसँग प्रेममा टाँसिए भनेको छ, उसको यस्तो खालको हृदय भयो, टाँसियो है। 3 पद, अनि उनका 700 राजकीय पत्नीहरू थिए भने 300 उपपत्नीहरू थिए, उनका पत्नीहरूले उनको हृदय बहकाइदिए, बहकाइदिए है। त्यो खतरा थियो अनि त्यही भयो पनि, कारण अलगपन्थको अभ्यास गरेनन् सुलेमानले है, हृदय बहकाइदियो। चार प्रधान यस्तो भयो, जब सुलेमान वृद्ध भए तब उनका पत्नीहरूले उनको हृदय अन्य देवताहरूको पछि लाग्ने तुल्याइदिए, सत्य परमेश्वरबाटै फर्काइदिए यो विवाहको कारण। अनि उनको हृदय परमप्रभु आफ्ना परमेश्वरसित सिद्ध थिएन, जसरी उनका पिता दाउदको हृदय सिद्ध थियो। अझै हेरौँ, किनकि सुलेमान सिडोनीहरूकी देवी अस्तारोत र उनीहरूका घृणित वस्तु मिल्कोमको पछि लागे। सुलेमानले परमप्रभुको दृष्टिमा खराबी गरे र उनी पूरा रीतिले परमप्रभुको पछि लागेनन्। अनि जसरी उनका पिता दाउद लागेका थिए। सात पद, तब सुलेमानले यरुसलेमको पूर्वपट्टिको पहाडमा मोआबको घृणित वस्तु कमोसका निम्ति र अम्मोनीहरूको घृणित वस्तु मोलेकका निम्ति एउटा उच्च स्थान बनाइदिए। यसरी उनले आफ्ना सबै विदेशी पत्नीहरूका निम्ति पनि गरिदिए, जसले आफ्ना देवताहरूलाई धूप बाल्थेर बलि चढाउँथे। पुरै इसरायल राष्ट्रमा चाहिँ मूर्ति पूजालाई आउन दिए सुलेमानले। मोलेक जस्तो देवताको लागि पनि उनले उच्च स्थान बनाइदियो। मोलेक भनेको चाहिँ कस्तो थियो भने, उसको शिर चाहिँ एउटा पशुको जस्तो शिर हुन्थ्यो, सायद गोरुको जस्तो शिर हुन्थ्यो होला, ठिकै छ। अनि उसको चाहिँ हात यस्तो बनाएको हुन्थ्यो, अनि उसको पेट चाहिँ ढुङ्ग्रो जस्तो हुन्थ्यो, भित्र चाहिँ आगो बाले हुन्थ्यो भट्टी जस्तै। अनि के गर्थ्यो भने, मान्छेहरूले चाहिँ आफ्ना नानीहरू लिएर जान्थे, छोराछोरीहरू, अनि मोलेकलाई चढाउँथे देवी देवतालाई। कसरी चढाउँथे, उसको हातमा राखिदिन्थे, अनि त्यसपछि त्यो बच्चा चाहिँ त्यहाँबाट चिप्लेर उसको पेटभित्र छिर्थ्यो, अनि यो चाहिँ मोलेकलाई उनीहरूले चढाउँथे यसरी आफ्नो नानीहरूलाई। अनि त्यो हेर्दाखेरि आफ्नो त्यो नानी रोएको आवाज सुन्नु नपरोस् भनेर चाहिँ त्यहाँ ठुला ठुला बाजाहरू बजाइन्थ्यो, ढाङ्ग्राहरू है। अनि त्यो नानी रोएको चिच्याएको आवाज सुन्दैन थियो, बुवामा चाहिँ यति कठोर हुन्थ्यो, अथवा आमाहरू यसरी रोयो भने त्यो आवाजले चाहिँ त्यो मोलेकले नसुनोस् भनेर उनीहरूले बजाउने गर्थे आफ्नो नानीको लागि रोयो भने। यस्तो खालको घृणित देवताहरू थियो। सुलेमानले यस्तो देवता आउन दिएको अचम्मको कुरा हो। कसरी आउन दियो उसले अन्य जातिहरूसँगको हातेमालो कारण? तपाईँको जीवनमा पनि आउनसक्छ थुप्रै मूर्तिहरू, आउनसक्छ थुप्रै कुराहरू, संसार आउनसक्छ। प्रियहरू, यदि तपाईँ विवाहको विषयमा होसियार हुनु भएन भने, प्रभुको सेवा गर्ने थुप्रै मौकाहरू तपाईँले गुमाउनुहुनेछ, अलिअलि गरेर तपाईँ संसारतिरै जानुहुनेछ। यो खतरा छ युवाहरूको जीवनमा, यसरी आक्रमण गर्न सक्छ है। दोस्रो कोरिन्थी छमा हेरौँ त एकचोटि, दोस्रो कोरिन्थी छ अध्यायको 14 पद, दोस्रो कोरिन्थी 6:14, दोस्रो कोरिन्थी 6:14 पद यहाँ लेखेको छ, अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा नजोतियो, किनकि धार्मिकताको अधर्मसँग के संगति अनि उज्यालोको अँध्यारोसँग के सहभागिता? यहाँ भने छ, अविश्वासीहरूसँग असमान भएर, भनेको जुवामा चाहिँ दुवैतिर चाहिँ बलियो बलियो गोरु राख्यो भने चाहिँ त्यो जुवा मिल्छ, तर मानव एकतिर चाहिँ बलियो गोरु छ र अर्कोतिर बाख्रा राखिदियो भने मिल्दैन, त्यो हिँड्न सक्दैन, त्यसले काम गर्दैन, त्यो चाहिँ असमान हो, त्यो एउटै भएन, समान भएन त्यो। त्यस्तै आफ्नो जुवामा चाहिँ अविश्वासीहरूसँग मिल्नु चाहिँ असमानता, चाहे यो विवाहको कुरामा होस्, चाहे तपाईँको व्यापारको पार्टनरसिपमा होस्, नजोतियो एउटै जुवामा नजोतियो, किनभने त्यहाँ सङ्गति हुन सक्दैन, तपाईँको मन मिल्न सक्दैन, तपाईँलाई बहकाउन सक्छ, एकदम होसियार हुनुपर्छ है। प्रभुमा मात्रै विवाह गर्ने अठोट गर्नुहोस् है, त्यो सुरक्षा छ, प्रभुको सेवा गर्ने ठुलो मौकाहरू छ, प्रभु काम थुप्रै गर्नु छ, हामी युवाहरू गुमाउन चाहन्नौँ, थुप्रो छ कामहरू यहाँ, फसल थुप्रो छ, खेतालाहरू थुप्रो चाहिएको छ, 100 प्रचारकले पनि पुग्दैन, थुप्रो चाहिएको छ। अनि कति युवाहरू हुन्छन् जसमा प्रभुले पनि उनीहरूलाई बढाउन चाहनुहुन्छ नि, हामीले पनि आशा देख्छौँ, तर कति युवाहरू बुवामाको खराब प्रभावको कारण प्रभुको सेवाबाट बाहिर निस्किनुपर्ने हुन्छ, कति चाहिँ यस्तै अन्य जातिहरूसँगको सम्बन्धको कारण प्रभुबाट हटेर जान्छन् है। तर होइन, हामीलाई खेतालाहरू चाहिएको छ। अनि तर एउटा कुरा, विश्वासी र विश्वासी नै विवाह हुनु राम्रो हो, तर त्यसमा पनि केही नियमहरू छन्। पहिलो कुरा सात अध्यायको एक पद हेरौँ। पहिलो कुरन्थी सात अध्याय को एक पद, यहाँ भनेछ, अब तिमीहरूले मलाई लेखेका कुराहरूको विषयमा स्त्रीलाई नछुनु नै पुरुषका निम्ति असल होला। प्रभुमै तपाईँहरू विवाह गर्न इच्छुक हुनुहुन्छ होला, तर जबसम्म ठिक समय आउँदैन तपाईँहरू एकअर्कालाई छुने अनुमति छैन है, तर यो विषयमा प्रार्थना गर्नुहोस्। विवाहको विषयमा प्रभुसँग, अगुवाहरूसँग ठिक अगुवाईको खोजी गर्नुहोस् होइन। तर डेटिङ अनि त्यो कुराहरू एकदम होसियार हुनुहोस्। बाइबलले भनेको छ नछुनु नै असल हो है। विवाहभन्दा बाहिर तपाईँलाई एकअर्कालाई छुने अधिकार छैन, तर छोएको त छैन नि होइन। सुरु चाहिँ नछोरे नछोएरै हुन्छ है, मन पराउनु थालिन्छ अनि कुरा हुन थाल्छ होला अनलाइन इत्यादि, भेट्ने कुरा हुन्छ अनि त्यसपछि बिस्तारै छुन थालिन्छ, अङ्कमाल गर्न थालिन्छ अनि व्यभिचार हुन्छ। जहिले पनि यो त बिस्तारै चिप्लने कुरा हो। देख्नु भएन, एलिमेलेक ऊ त परदेशी भएर बस्न गएको थियो, तर त्यहाँको बासिन्दा भयो। लुत सदमसम्म पाल मात्र पुऱ्याएको थियो, तर अगुवा भयो। सानोले जहिले पनि ठुलोतिर लैजान्छ। पहिल्यै होसियार हुनुहोस् है, पहिल्यै होसियार हुनुहोस् अनि प्रभुसँग सहायता माग्नुहोस् यी कुराहरूमा होइन। नत्र भने सुलेमान पनि खडा हुन सकेनन्, लडे। सात अध्यायको 39 पदमा हेरौँ त, एउटा शब्द हामी त्यहाँ हेर्नेछौँ। पहिलो कुरन्थी 7:39, सात अध्यायको 39 यहाँ भनेछ, जबसम्म उसको पति जीवित रहन्छ तबसम्म पत्नी व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर उसको पति मरि गयो भने जससँग चाहन्छे त्यसैसँग विवाह गरिनलाई ऊ स्वतन्त्र हुन्छे, तर कसमा मात्र? प्रभुमा मात्र है, प्रभुमा मात्र। त्यसैले आफ्नो जीवनमा ठुलो निर्णय हो विवाह भनेको, यसको लागि प्रभुसँग सहायता माग्नुहोस्। प्रभुमा ठिक तरिकाले पवित्रतामा है, पवित्रतामा हुन्छ। रुखमा फर्क्यौँ, महलोन र किलियोन बुवामाबाट खासै सिकेको छैन उनीहरूले, त्यसैले उनीहरू संसारमा छन्, त्यहीँ हुर्के उनीहरू मुआबमा, अनि उमेर भएपछि त्यही मुआबीहरूलाई विवाह गरे जुन प्रभुको इच्छा थिएन, अनि उनीहरूले आफ्नो लागि मृत्यु रोजे, नभन्दा एलिमेलेकको मृत्यु हुन्छ। अब चार पद हेरौँ फेरि, अनि मुआबका स्त्रीहरूबाट तिनीहरूले आफ्ना निम्ति पत्नीहरू ल्याए, एउटीको नाम ओर्पा र अर्कीको नाम रुथ थियो, अनि तिनीहरू त्यहाँ लगभग 10 वर्ष बसे। 10 वर्षसम्म विचार गर्नुहोस् है, 10 वर्षसम्म उनीहरू न उपासना छ, न त्यहाँ बलिदान छ, न परमेश्वरको खोजी छ, 10 वर्षसम्म ढुक्कै उनीहरू संसारमा बसेको छ। एक हप्ता पनि निकै लामो समय हो प्रभु बिना बस्नु त, एक दिन पनि निकै लामो समय हो। अझ भजना गाए चाहिँ दिनमा दिन र हरेक पल पलमा हामी प्रभुसँग जिउनुपर्छ, तर 10 वर्षसम्म पनि उनीहरूलाई त्यो खोजी छैन। निस्तार चाडहरूको खोजी, प्रभुको कामहरूको खोजी, बलिदानहरूको खोजी, उहाँको उपासना गर्ने खोजी, प्रशंसा गर्ने खोजी छैन। तर यहाँ हामी देख्छौँ प्रभुले 10 वर्षको समय त दिनुभएको हो उनीहरूलाई, 10 वर्ष त पर्खनु भएको हो है, 10 वर्षसम्म पर्खनु भयो। तर उहाँको न्यायले उहाँ जहिले पनि पर्खनु हुँदैन है, उहाँले ढिलो गर्नु हुँदैन, पर्खनुहुन्छ, तर उहाँको न्याय चाहिँ एक दिन आउँछ नै। 5 पद हेरौँ, अनि ती दुवै महलोन र किल्योन पनि मरे। 10 वर्षसम्म पनि उनीहरू फर्किने इच्छा गरेन है, न त प्रभुको आउने उनीहरूले कुनै चासो राखे। प्रभुले मौका दिनुभएको थियो 10 वर्षसम्म, उहाँ जहिले पनि मौका दिने परमेश्वर हो है, मौका दिनुहुन्छ, अवसर दिनुहुन्छ। योनालाई प्रभुले भन्नुभयो, योना जाऊ निर्मय प्रचार गर, तर योना त जहाज चढेर गइरहेछ, खास निर्मयतिर त जहाज जाँदैन थियो, त्यो त पैदलै जानु पर्थ्यो, जहाज जाने ठाउँ थिएन, तर ऊ त जहाज लिएर त अर्को बाटो लगाइरहेछ, अनाज्ञाकारी अनि प्रभुले माछाद्वारा योनालाई सिकाउनुहुन्छ अनि त्यसपछि योनाले प्रभुमा जान्छु भन्छ अनि माछाले ल्याएर उकल दिन्छ बाहिर अनि त्यसपछि त्यहाँ भनेको छ दोस्रो पल्ट पनि प्रभुको वचन आयो किन के प्रभु चाहिँ मौका दिइरहनुहुन्छ जहिले पनि मौका दिनुहुन्छ तर सधैँ त होइन है उहाँले धीरज धर्नुहुन्छ तर सधैँ त होइन है महलुन र किलोनलाई 10 वर्ष दिनुभयो हामीलाई कति दिनुहुन्छ थाहा छैन है त्यसैले हामीले जहिले पनि ठिक समय प्रभुको खोजी गर्नुपर्छ र उहाँलाई पछ्याउनुपर्छ उनीहरू मरे 10 वर्षपछि है उनीहरू मरे दोस्रो पत्रुसमा जाउँ हामी एकचोटि दोस्रो पत्रुस तिनको 9 पद दोस्रो पत्रुस 3 अध्याय 9 पद दोस्रो पत्रुस 3:9 यहाँदेखि हेर्दैछौँ यहाँ भनेछ कतिले ढिलाइ भनी सम्झे झैँ आफ्नो प्रतिज्ञाबारे प्रभु ढिलो गर्नुहुन्न तर कोही पनि नष्ट नहोस् तर सबैले पश्चाताप गरून् भन्ने इच्छा राखेर उहाँले हामीतर्फ धीरज देखाउनुहुन्छ धीरजै हुनुहुन्छ उहाँ पर्खनुहुन्छ जहिले पनि है तर मान्छेहरू चाहिँ खास परमेश्वर हुनुहुन्न केही पनि हुँदैन संसार जस्तो थियो त्यस्तै चल्दै जान्छ भनेर उनीहरू त्यसरी जिइरहेको छ हामी त्यसरी जिउने होइन हामी त उहाँको बाटो हेर्दै जिउने हो आउनुहुन्छ एक दिन अहिलेसम्म आउनुभएको छैन कारण कति तपाईँहरूमध्ये कतिले पनि मुक्ति पाओस् भनेर उहाँ पर्खिरहनु भएको छ तर उहाँ सधैँ पर्खनु हुँदैन है आज भोलि भन्दै दिन बित्छ सत्यता सुन्नुभएको छ भने उहाँको आउनुलाई ढिलो नगर्नु तपाईँलाई कति मौका दिनु छ थाहा छैन हामीलाई यो प्रचार सिद्धिनुभन्दा अगाडि उहाँ आइसक्न सक्नुहुन्छ थाहा छैन हामी उहाँको बाटो हेर्दै जिरहेछौँ त्यसरी भनेछ उहाँलाई धीरज देखाउनुहुन्छ उहाँ पर्खनुहुन्छ 10 पद तर प्रभुको दिन चाहिँ राति चोर आए चाहिँ आउनेछ जसमा आकाशहरू ठुलो शब्द गरेर बिति जानेछन् तत्त्वहरू प्रचण्ड तापले गर्दा पग्लनेछन् र पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछ जब यी सबै कुराहरू पग्लनेछन् त परमेश्वरको दिनको आगमनको बाटो हेर्दै र त्यसका निम्ति हतारिँदै सबै पवित्र चालचलन र भक्तिमा तिमीहरू कस्तो किसिमको मानिसहरू हुनुपर्छ त त्यसरी भनेछ हो हामी त यो हेर्दै जिउने हो उहाँ आउनुहुनेछ न्याय गर्नुहुनेछ हामी कस्तो किसिमको मानिस भएर जिउनुपर्ने हो है हाम्रो परिवार कस्तो बनाउने हो एलिमेलेकको जस्तो कि अब्राहम र नूहको जस्तो जसले आफैलाई आफ्नो परिवारलाई प्रभुमा डोर्याए त्यसैले यो खण्डहरू जुन हामीले हेऱ्यौँ यहाँबाट हामीलाई प्रभुले थुप्रै कुराहरू सिकाउन खोज्नु भएको छ थुप्रै व्यवहारिक कुराहरू है त्यसैले तपाईँहरूले पनि यहाँबाट आशिष पाउनु भएको होस् भन्ने हाम्रो प्रार्थना हो रुथ 1 अध्यायमा जाउँ नियन्त गर्नेछौँ दोस्रो क्लास रुथ 1 अध्याय चार र 5 पदलाई फेरि एकचोटि हेरौँ अनि मुआबका स्त्रीहरूबाट तिनीहरूले आफ्ना निम्ति पत्नीहरू ल्याए एउटीको नाम ओर्पा र अर्कीको नाम रुथ थियो तिनीहरू त्यहाँ लगभग 10 वर्ष बसे र 10 वर्षसम्म मौका दिनुभयो मौका दिनुहुन्छ इसरायलीहरूलाई चाहिँ कनानको भूमिमा पुर्याउँछु भन्नुभएको थियो तर त्यहाँ चाहिँ जुन पहिलेदेखिको अन्य जातिहरू थिए उनीहरूलाई प्रभुले तुरुन्तै नाश गर्नु भएन तर बरु इसरायललाई 400 वर्षसम्म मिश्रमा रहन दिनुभयो दासत्वको मुनि किनभने यो 400 वर्ष चाहिँ प्रभुले यहाँका बासिन्दाहरूलाई मौका दिइरहनु भएको थियो पर्खिरहनु भएको थियो तर सधैँ उहाँले पर्खिनु हुँदैन पछि इसरायल आए त्यहाँ सबैलाई नाश गरे अनि त्यो युद्धहरू त्यो नाश गर्ने कुराहरू चाहिँ खास हाम्रो ख्रिस्टीय जीवनको चित्र न हाम्रो जीवनमा जे जे कुराहरू छन् आउन सक्ने अधर्महरू त्यो सबै हामीले नाश गर्नुपर्छ प्रभुको सहायताले हामी विजय जीवन जिउन सक्छौँ है महलुन र किलनलाई पनि प्रभुले 10 वर्ष दिनुभयो तर उनीहरू फर्केन तपाईँलाई चाहिँ प्रभुले भन्नुभएछ फर्क मतिर होइन, मुक्तिको दिन आजै हो अहिले हो, हामी कहिले पनि पछि भोलि बुढो भएपछि नभन्नु है, त्यो त बहाना मात्रै हुँदो रहेछ। कति युवाहरूलाई सुसमाचार सुनाउँछु उनीहरूले भन्छ राम्रै हो सबै ठिक लाग्छ, तर बुढो भएपछि विश्वास गरौँला। अनि फेरि बुढाहरूलाई सुसमाचार सुनाउँछौँ हामी, उनीहरूले भन्छ बाबु बुढो भइयो अब बुझ्दिनँ, जवानमा भन्यो भने त विश्वास गर्थेँ होला, बहाना जहाँ पनि बहाना। त्यसरी भोलि र पर्सिकलाई बहाना नबनाउनुहोस्। प्रभुको दिन चाहिँ राति चोर आए चाहिँ आउँछ भने हामीले हेऱ्यौँ, कहिले हामी जान्दैनौँ, यो 10 वर्षको अन्त्य कहिले हुन्छ भने थाहै थिएन, तर अन्त्य भयो। प्रभुले उनीहरूलाई इन्साफ गर्नुभयो, उनीहरू मरे, अनि एक दिन प्रभुको इन्साफ आउँदैछ प्रियहरू। त्यसैले जे सुन्नुभएको छ सुसमाचार ख्रिस्टको बारेमा, अनि जे सत्यताहरू सुन्नुभएको छ तपाईँको, यदि ख्रिस्टीय जीवन चाहिँ पछि हटेको जीवन छ भने यसले परमेश्वरलाई प्रसन्न बनाइरहेको छैन। एलिमेलेको जीवनबाट परमेश्वर प्रसन्न हुनु न थियो है, त्यो पद पनि हेर्नु राम्रो हुन्छ होला एकचोटि। हिब्रू 10 अध्याय 35-39 हेरौँ। हिब्रू 10 अध्याय 35-39 भेट्नुभयो। हिब्रू 10:35-39 यहाँ लेखेको छ, यसकारण आफ्नो हिम्मत नफाल जसको ठुलो इनाम छ, किनकि परमेश्वरको इच्छा पूरा गरेर प्रतिज्ञा गरिएको कुरा पाउनलाई तिमीहरूलाई धीरजको खाँचो छ, किनभने 37 पद थोरै समयसम्म पछि उहाँ जो आउनुहुन्छ आउनुहुनेछ र ढिलो गर्नुहुने छैन है। त्यसैले हामीले जहिले पनि उहाँको बाटो हेर्दै जिउने हो जहिले पनि। 38 पद अब धर्मीजन विश्वासद्वारा जिउनेछ, एलिमेलेक धर्मी भएको यो विश्वासद्वारा जिउने थियो, त्यसरी जिउनु पर्थ्यो, तर कोही पछि हट्छ भने मेरो प्राण त्योसँग प्रसन्न हुने छैन। 39 तर हामी तिनीहरूमध्येका होइनौँ, होइन हामी त्यस्तो हुन चाहन्नौँ जो नाश हुनलाई पछि हट्छन्। एलिमेलेक पछि हटे, नाश भए, तर हामी कस्तो हौ, तर तिनीहरूमध्येका हौँ जो प्राण बचाउनलाई विश्वास गर्छ। हामी विश्वासद्वारा जिउने हो अनि विश्वासद्वारा बढ्ने हो। त्यसैले बुबाहरू तपाईँले के सिक्नुभयो एलिमेलेक जीवनबाट, युवाहरू तपाईँले के सिक्नुभयो महलोन र किल्यनबाट है, अनि हामी सबैजनाले के सिकिरहेको छौँ प्रभुमा अघि बढ्नलाई है। त्यसैले पछि होइन तर अघि बढ्नुहोस्। हुन्छ जेम्स भाइलाई अगाडि स्वागत गर्छौँ यसपछि। हस् धन्यवाद।